तो दोस्तों, एक किताब निकली है, माय फादर द विलन। अब बताओ, कोई ऐसे भी किताब लिख सकता है, माय फादर द विलन? लेकिन जी बिल्कुल, ऐसी किताब लिखी है रिटायर्ड लेफ्टिनेंट कर्नल के पुरी साहब ने, जो कि बेटे हैं हिंदी फिल्मों के मशहूर विलन मदन पुरी साहब के। आइए आपकी मुलाकात करवाते हैं के पुरी साहब से, कमलेश पुरी मैं जिनको कहूंगी, और जानते हैं कि किस पर ये किताब लिखी गई है। तो नमस्ते कमलेश जी।
जी नमस्कार जी।
भाई, आपने ये किताब लिखी है माय फादर द विलन, अब ऐसी किताब आपने क्यों लिखी और किस पर लिखी, कहाँ से प्रेरणा मिली ये लिखने की?
मेरे फादर ने करीब 413 पिक्चरों में काम किया
जी,
और उसमें से और 300 पिक्चर्स में वो विलन थे।
और मैं लोगों को बता दूं कि आपके फादर मशहूर कामयाब विलन थे स्क्रीन के, मदन पुरी साहब, ठीक है ना
जी?
तो
हम हमेशा समझते थे कि हमारे फादर एक मिडिल लेवल एक्टर हैं, कोई उनका ग्लैमरस मेकअप नहीं था, कोई वो लाउड कपड़े पहन के नहीं जाते थे, सफेद कमीज और एक लाइट कलर ट्राउजर, हाथ में एक डायरी, जो उनका सेक्रेटरी था। जब हमने उनसे पूछा कि ये एक्टर की पॉपुलैरिटी कैसे मानी जाती है, कैसे गिनी जाती है, तो बोले कि ये उसकी काबिलियत पर नहीं है मगर पब्लिक डिमांड पर है।
अच्छा।
January 13, 1985 को वो करीब एक साल कैंसर से लड़ने के बाद गुजर गए। हमें ताज्जुब हुआ जब हमने देखा कि जो लोग उनको उनके अंतिम संस्कार पे प्रीमेशन ग्राउंड में आए थे, तो वहाँ पर बहुत तमाम सारे फिल्म पर्सनैलिटी थे।
अच्छा।
अशोक कुमार साहब जो कभी नहीं जाया करते थे क्रीमेशन ग्राउंड पे, राज कपूर साहब, पूरी कपूर फैमिली, शमी, शशि, रणबीर, ऋषि, उनकी धर्मपत्नी है मिसेज राज कपूर, जो हमारे घर आके हमारी मदर के पास बैठे, दी इंटायर मेरा फैमिली, दी इंटायर चोपड़ा फैमिली, बी आर चोपड़ा, यश चोपड़ा, रवि चोपड़ा, धर्म चोपड़ा, बाकी आनंद, करीब करीब सब आए। और बहुत सारे स्टूडियो ने 2-3 घंटे के लिए काम रोक दिया ताकि स्टाफ मेंबर जाके पूरी साहब को अपनी श्रद्धांजलि दे सके।
वाकई वो लाजवाब एक्टर थे और क्या बाकमाल आवाज भी उनकी होती थी। अच्छा, फिर
और संजीव कुमार साहब जो ICU में थे बीच कैंडी में, वो अपने हाथ में एक ऑक्सीजन सिलेंडर लगाए हुए हमारे घर पहुंच गए।
वाह।
जब लोगों ने उनसे कहा कि आप क्यों आए हैं, बोले एक बहुत अच्छा आदमी चले गया तो मैंने तो आना ही था।
वाह वाह वाह।
और कुछ महीनों के बाद वो भी मेरे फादर के पास चले गए। धर्मेंद्र साहब हमारे घर आए, वो मेरे फादर को देख के, उनकी बॉडी को देख कर जाके बेडरूम में बैठ के और वहां बैठ के रोते ही रहे। संजय दत्त साहब पार्लियामेंट में अटेंड कर रहे थे, जैसे उनका पार्लियामेंट सेशन खत्म हुआ वो एयरपोर्ट से अपने संजय को लेके हमारे घर आ गए। तब हमें महसूस हुआ कि वाकई हमारे फादर एक बहुत पॉपुलर आदमी थे अपनी कम्युनिटी में। और लोग कहते थे कि अगर स्टूडियो में कहीं पर कुछ लोग बैठे हुए हैं हंसी मजाक कर रहे हैं, तो यकीन मानिए कि मदनपुरी भी वहां बैठे होंगे, कुछ ना कुछ मजाक कर रहे होंगे। इस हादसे के बाद 13 January 1985 के बाद, करीब 20 साल के बाद, मैं एक पिक्चर देख रहा था टीवी पे, मेरे साथ में मेरी बड़ी बेटी कंचन के दो बेटे बैठे थे, और मैंने उनसे कहा कि देखो वो जो आदमी है वो मेरे फादर हैं और आपके ग्रेट ग्रैंडफादर हैं। वो नहीं समझ पाए। तो मुझे बहुत बुरा लगा कि एक पॉपुलर आदमी, एक अच्छा फैमिली मेंबर चले गया और एक ही जनरेशन में हम उनको भूल गए हैं। तो मैंने फैसला किया कि मैं छोटी छोटी कहानियां हाथ से लिखकर उनकी याददाश्त में छोड़ के जाऊंगा। वो लिखते लिखते एक किताब बन गई।
वाह, रफ्ता रफ्ता ये किताब बन गई और उम्मीद है आपकी किताब बहुत ही कामयाब होगी। तो संक्षिप्त में ये बताइए कि रियल लाइफ में और रियल लाइफ में मदनपुरी साहब में कितना फर्क था?
उनका एक फेवरेट कमेंट था, वो कहते थे कि जब मैं घर की दलील से पैर बाहर रखता हूँ तो मैं मदनपुरी फिल्म एक्टर एक खलनायक हूँ, और जब मैं घर के अंदर आता हूँ तो मैं मदनपुरी एक फैमिली मेंबर हूँ। और ये जो दोनों मेरे चरित्र हैं, ये आपस में नहीं मिल सकते हैं जब तक कि मैं कहूँ कि आप आइए या रुक जाइए। हमारी वाइफ, हमारी बेटियों ने कभी भी स्टूडियो नहीं गए, उन्हें देखा ही नहीं स्टूडियो। जब भी फिल्म पार्टी होती थी हम नहीं जाया करते थे साथ में, सिर्फ हमारी मदर जाया करती थी फादर के साथ में। हमारे घर में सिर्फ एक फिल्म एक्टर आए हैं, वो थे फिल्म एक्टर मनमोहन कृष्ण, वो हमारे घर के सामने रहते थे
जी।
और उनके पिताजी और मेरे दादाजी दिल्ली के पुराने दोस्त थे।
अच्छा,
सिर्फ
अच्छा।
वो आया करते थे
जी।
उनको पसंद था कि अपना काम खत्म करें और घर आए, اپنے پریوار کے ساتھ بیٹھیں, بیٹوں کے ساتھ ہنسی مذاق کریں, بیوی بہوؤں کے ساتھ تاش کھیلیں, بچوں کے ساتھ لوڈو کھیلیں. جب کبھی انہیں موقع ملتا تھا تو اپنے وہ باقی دو بھائی جو فلم ایکٹر بھی تھے, بڑے بھائی چمن پوری اور چھوٹے بھائی امریش پوری موگیمبو کو گھر بلایا کرتے تھے اور پورا پریوار بیٹھ کے پرانی یادیں تازہ کرتا تھا.
جی بالکل, دیکھیے کہ اسکرین لائف میں اور ذاتی زندگی میں انسان کتنے الگ ہوتے ہیں. تو آپ نے کئی لوگوں سے بات کی ہوگی یہ کتاب لکھتے ہوئے, تو کن کن لوگوں سے آپ نے ریفرنسز وغیرہ لیے یا ان کے بارے میں اور جانکاری پائی؟
جب میں نے کتاب لکھنے کا فیصلہ کیا تب تک قریب 20 سال گزر گئے تھے, 20-25 سال.
جی,
میرے فادر کے بہت سارے کنٹمپریریز بھی چلے گئے تھے, پھر بھی میں نے جا کے کم سے کم 20 لوگوں سے انٹرویو کیا, پورا کپور فیملی, شمی, ششی, رندیر, رشی, ان کی وائف بدیکا, نیتو اور منوج کمار, پریم چوپڑا, شتروگھن سنہا اور بہت سارے ڈائریکٹرز جیسے شکتی سامن صاحب, چندر شیکھر صاحب, ہری ٹنڈن اور راج کمار کوہلی, ان سب سے میں مل کے تھوڑی تھوڑی انفارمیشن گیدر کی کہ وہ کیسے تھے اسٹوڈیو میں.
جی بالکل, تو کتنا وقت لگ گیا ہوگا, کافی وقت لگا ہوگا کتاب لکھنے میں؟
مجھے قریب 3 اور 4 سال کے بیچ میں لگا, کیونکہ یہ جیسے میں نے بتایا کہ بہت ساری انفارمیشن چلی گئی تھی, مگر مجھے ان کی ایک ڈائری ملی, اس میں ایک بار میں نے اپنے فادر سے پوچھا تھا کہ آپ نے کتنی پکچروں میں کام کیا ہوگا, تو بولے مجھے پکا تو یاد نہیں ہے مگر 400 کے اوپر تو ہوں گی. تو میرے لیے وہ ایک بینچ مارک بن گیا کہ میں نے 400 پکچروں کے نام ڈھونڈنے ہیں, تو کچھ تو میں نے وہ ڈائری میں مل گئے 250, کچھ مجھے اپنی یادداشت تھی, کچھ انٹرویوز میں ملے, اور مجھے گوگل اور IMDB انڈین موشن انڈین موویز ڈیٹا بیس سے بہت سارا انفارمیشن مل گیا.
جی جی,
مگر پھر بھی میرا فگر 385 کے قریب تھا اور مجھے تسلی نہیں تھی, کیونکہ میرے فادر جب کچھ کہتے تھے تو یقیناً وہ بڑے سوچ کے بولتے تھے. تو میری وائف جین اور میں پونا گئے, وہاں پر ایک فلم آرکائز ہے, تو میں نے ان سے بات کی اور میں نے بولا کہ یہ میری ریکوائرمنٹ ہے, تو جتنی انہوں نے پکچریں ابھی تک ڈیجیٹلائز کی تھی اس میں ان کے پاس قریب 180 فلم کا نام تھا جس میں مدن پوری تھے.
اچھا,
مگر اس میں قریب 18 پکچر ایسی تھی جس کے نام میرے پاس نہیں تھے, تو میں نے ان کو 385 پکچر کی لسٹ دی, انہوں نے مجھے 180 کی دی.
اچھا,
اور میرا فگر بن گیا 413 اور میری کتاب ہوگی ریڈی.
بہت اچھا. آپ سے یہ پوچھوں کہ آپ تو آرمی میں رہ چکے ہیں اتنے برسوں, تو رائٹنگ کی طرف آپ کا جھکاؤ کس طرح ہوا؟
ایک تو بہت غلط خیال ہے ہندوستان میں کہ آرمی والے ڈفر ہوتے ہیں.
نہیں نہیں نہیں, یہ خیال نہیں,
سچی بات ہے. اور تو میں, میرے کو رائٹنگ کا شروع سے شوق ہے.
جی,
جب میں اسکول میں تھا بامبے میں ڈان باسکو میں, ایک بار آل بامبے اسکول کا ایسے رائٹنگ کمپٹیشن ہوا اور مجھے 3rd پرائز ملا تھا اس میں.
واہ, کیا ایمانداری ہے, آپ یہ بھی تو کہہ سکتے تھے 1st پرائز ملا.
25 روپے کا چیک بھیجا انہوں نے میرے کو. میں نے ترنت اپنی ماں کو دے دیا, ان کے پیروں کو چھوا, ان کا آشیرواد لیا اور پیسے واپس لے لیے.
ماں کی دعائیں ہیں جس کی وجہ سے آج تک آپ اتنا خوبصورت لکھ رہے ہیں.
ضرور ضرور. اس کے بعد میں آرمی میں کالج بھی گیا, خالسا کالج جو گھر کے نزدیک ہے, اور وہاں اکثر پنجابی گلی کے جو لڑکے ہیں وہ عاشق لوگ ہوتے ہیں. میں بہت ساری لڑکیوں کو کویتائیں لکھتا تھا, کافی پریکٹس ملی, کافی پریکٹس ملی. پھر میں شارٹ اسٹوریز لکھنی شروع کی. میرے کو ایک بار ایشین نیوز بامبے کا نیوز پیپر ہے, اس نے میری کویتا کے لیے 1st پرائز دیا 1000 روپیز. مگر ایشین نیوز نے آج تک مجھے پیسے نہیں بھیجے ہیں.
ٹھیک,
میری فوٹو چھاپ دی, میری کویتا چھاپ دی, مگر پیسے نہیں دیے.
اوہو, کوئی بات نہیں, آپ کی تصویر ہی ورتھ 1000 روپیز تھی. چلیے,
تو یہ سب دیکھنے کے بعد میرے کو لگا کہ شاید میرے کو لکھنے میں کچھ قابلیت ہے.
جی بالکل.
تو میں نے آپ سے پہلے بتایا تھا کہ میں نے آرمی میں نہیں جانا تھا, میں نے آئیڈیا تھا کہ ڈاکٹر بنوں, کچھ بنوں گا, تو میں نے سوچا میں نے ڈاکٹر ضرور بننا. تو میں نے 6 سال لگائے اپنی PhD کرنے کے لیے.
اچھا,
اور میں گیا تھا NDA سے انٹرمیڈیٹ پاس. پھر جب اندرا گاندھی کا اسیسینیشن ہو گیا, ہم بٹنڈا میں تھے, تو میں نے پرائیویٹلی BA کیا. پھر مدراس یونیورسٹی میں جا کے میں نے MSc پاس کی. پھر بیٹھ کے میں نے 6 سال پڑھائی کر کے اپنی ڈاکٹریٹ تھیسس لکھی, انڈو امریکن ریلیشنز 1979 ٹو 1989. اور مجھے برکت اللہ یونیورسٹی بھوپال سے پی ایچ ڈی کی ڈگری ملی.
کیا
تو آج میں ڈاکٹر ہوں.
جی بالکل,
آج میں ڈاکٹر ہوں.
واہ, تو لیفٹیننٹ کرنل سے ڈاکٹریٹ بھی ملا. اب یہ بتائیے کہ آپ آگے چل کر کیا لکھنے والے ہیں.
جب میں 21 سال کا تھا اور میں کمیشنڈ ہو گیا ایک آفیسر آرمی میں, تو میں نے اپنے فادر سے کہا کہ میری ایک اسکول میٹ ہے, سندھی لڑکی ہے, اور میں اس سے شادی کرنا چاہتا ہوں. تو بولے کہ آپ پنجابی لڑکی شادی کیوں نہیں کراتے ہو, آپ دوسری کمیونٹی میں کیوں جا رہے ہو. میں کہا جی دیکھو, میں تو فیصلہ کر کے وہ 6 سال سے میری ویٹ کر رہی ہے کہ کب میں افسر بنوں گا اور ہم شادی کرائیں گے, تو میں تو شادی اسی سے کراؤں گا. تو پھر انہوں نے ایک بہت کمال کی بات کہی, وہ بولے کہ ویسے تو مجھے اچھا لگتا اگر آپ ایک پنجابی لڑکی سے شادی کراتے, مگر یہ سندھی کمیونٹی پارٹیشن کے بعد بے گھر, بے پیسہ, کچھ بھی نہیں تھا ان کے پاس, یہ غریب بن کر ہندوستان میں آئے. انہوں نے ٹرینوں میں وہ کنگھیاں بیچی, کپڑے سلائی کیے, پاپڑ وڑیاں بیچی, مگر میں نے آج تک کبھی بھی ایک سندھی بھکاری نہیں دیکھا. اس کا مطلب ہے ان کے اندر اپنا کچھ آتم وشواس ہے اور اپنا سیلف ریسپیکٹ ہے. تو میں آپ کی بات قبول کرتا ہوں. ابھی اس کے بعد میرا ارادہ ہے کہ میں کتاب لکھوں گا سندھی پر. تھوڑا ریسرچ بھی کیا ہے میں نے, کچھ لوگوں سے بات بھی کی ہے, کیونکہ جو میں اور وہ ڈیڈیکیٹ کروں گا میں اپنی مدر ان لا پر. شی واز اے ویڈو وتھ ٹو ڈاٹرز وین شی کیم ٹو انڈیا. ان کا باقی پریوار بھی تھا, سب نے مدد کی, وہ دب گئی تھی مگر ٹوٹی نہیں.
کیا بات ہے.
اس نے بہت محنت کر کے اپنی بیٹیوں کو پڑھا لکھا کے بڑا کیا. میری پہلی کتاب تو تھی میرے فادر ان کے ایکٹر کولیگس تھے, اور ایک جگہ ہے بامبے میں مٹونگا, اور مٹونگا میں گلی آر کی مسانی روڈ. اس کے اور بھی 3-4 نام ہیں, جیسے کہ کالج بیک روڈ, پنجابی گلی, ہالی ووڈ لین. تو میں نے سوچا کہ میں کیوں نہ باقی سب لوگوں پہ جو فلم ڈائریکٹر تھے, کیمرہ مین تھے, آرٹ ڈائریکٹر تھے, ہیڈ ڈریسر تھے, ان سب کے اوپر میں کتاب کیوں نہ لکھوں. تو میں نے یہ کتاب لکھنی شروع کر دی.
خدا کرے اور زور قلم آئے اور آپ کی دوسری کتاب بھی اتنی ہی کامیاب ہو. تو کملیش جی, آپ سے بات کر کے بہت ہی خوشی ہوئی, اور امید ہے کہ آپ اور بھی سفل رہیں گے.
تھینک یو.